This program was first broadcast on Canterbury's access media station, Plains FM, and was made with the assistance of New Zealand On Air.
Namaste, Nepal.
Namaste, Nepal.
नमस्कार. प्लेन्स एफएम 96.9 मेगाहर्जमा यो हो क्राइसिसवासी नेपालीहरूको आफ्नै कार्यक्रम नमस्ते नेपाल. हजुर श्रोताहरू, कस्तो हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? सोमबार बेलुका यहाँहरूको दिनभरिको व्यस्तता पछिको यो समयमा रेडियो तरङ्ग क्राइसिस आसपासमा नाइट फ्रिक्वेन्सी मोडुलेसनको 96.9 मेगाहर्ज मार्फत र वेबसाइटको plainsfm.org.nz मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग प्रत्यक्ष रूपबाट जोडिन सक्नुहुनेछ. मिठा मिठा नेपाली गीत सङ्गीतहरू अनि खबर सामग्रीहरूको सङ्गालोको साथसाथमा आज पनि यहाँहरूको घर आँगन रेडियो सेटमा र वेब तरङ्गहरू मार्फत पनि यहाँहरूसँग भेटघाट गर्न आइ नै सकेको छु. त्यसैले देश विदेशमा रहेर हामीसँग आफ्नो अनुकूलताका साथ हामीसँग जोडिएर बस्नुहुने सम्पूर्ण नेपाली श्रोताहरूलाई सधैँ चाहिँ म विनोद आजको कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत नमस्कार टक्र्याउँदछु. हजुर श्रोताहरू, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको प्रस्तुति यो कार्यक्रम नमस्ते नेपाल. न्युजिल्यान्ड समयअनुसार बेलुका 8 बजेपछि क्राइस्टचर्चमा रहेको यो मद्रास स्ट्रिटमा रहेको प्लेन्स एफएमको यो स्टेटबाट अहिले प्रत्यक्ष प्रसारणमा छ भने यहाँहरूको अनुकूलताका लागि हामीले प्रसारण भइसकेपछि को दिन वा भनौँ भोलिपल्टदेखि नमस्ते नेपाल क्राइसिस न्युजिल्यान्ड नामको फेसबुक पेज मार्फत पनि र अन्य अवस्थामा अन्य सोसाइटीका फेसबुक पेजहरू मार्फत पनि यहाँहरूसँग हामीले सेयर गर्दै आइरहेका छौँ. र यसरी हामीलाई सुन्दै बस्नुभएका श्रोताहरूलाई फेरि पनि हामीले स्वागत गरि नै सकेका छौँ. र अबको आजको कार्यक्रममा यस्तै प्रसङ्गहरू अनि मिठा मिठा नेपाली गीत सङ्गीतहरूको यो 25-27 मिनटको यो रेडियो यात्रामा सहभागी हुनका लागि अनुरोध गर्दै अब प्रसङ्गहरूको उठान गर्ने क्रमको सुरुवात गर्दैछु. श्रोता, अब यहाँहरूलाई 12 राष्ट्रिय जनगणनाको यो पछिल्लो विस्तृत जानकारी पनि लगभग पुगिसकेको जस्तो लाग्छ. पुरुषभन्दा 657,476 महिला बढी हुँदा 10 वर्षमा नेपालको जनसङ्ख्या 26,70,000 भन्दा थोरै बढीले बढेर 2,91,64,578 पुगेको छ. बालबालिकाको संख्या घट्दै र वृद्ध वृद्धाहरूको संख्या बढ्दै गरेको पनि अहिले पछिल्लो राष्ट्रिय जनगणनाले देखाएको छ. नागरिकहरूको औसत आयु बढ्दै जाँदा जनसङ्ख्यामा देखिएको यो उमेरगत असन्तुलनले भविष्यमा राज्यमाथि आर्थिक दायित्व बढाउने देखिन्छ र आधाभन्दा बढी 51% नेपाली परिवारहरूले खाना खानका लागि काठ दाउरा प्रयोग गर्ने गरेको पनि पाइएको छ भने नेपालमा हाल बिजुली प्रयोग गर्ने परिवारको संख्या कुल जनसङ्ख्याको 92.2% रहेको छ. श्रोता, यसरी 12 राष्ट्रिय जनगणनाको यो प्रसङ्ग हामीले उठाएका हौँ र त्यस्तै हामीले अनुमान गरेको भन्दा अलि फरक हाल विदेशमा बस्ने नेपालीहरूको संख्या 21,90,592 देखिएको भन्ने जनगणनाले बताए पनि हाम्रो अनुमान कयौँ बढी छन् भन्ने रहेको छ. त्यस्तै 2068 सालसम्ममा राष्ट्रिय जनगणनाका 11 श्रृङ्खलाहरू सम्पन्न भइसकेका छन् र पहिलो पटक विक्रम सम्वत 1968 तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा जनगणनाको सुरुवात भएको थियो. नेपालमा जनगणना थालिएको 110 वर्ष पुरा भएको छ. त्यस्तै श्रोता, अहिले पछिल्लो पटकको यो जनगणनाले कृषि प्रधान भन्दै आएको हाम्रो देशमा अझै पनि 57.3 3% जनसङ्ख्या कृषिमा आश्रित भएको देखाएको छ। त्यस्तै कुल जनसङ्ख्याको 2.2% कुनै न कुनै प्रकारको अपाङ्गता पनि रहेको देखिएको छ। त्यस्तै अर्कोतर्फ जनगणनाभन्दा थोरै बाहिर र त्यसैका आसपासमा रहँदाखेरि चालु आर्थिक वर्षको 7 महिना वा भनौँ साउनदेखि माघसम्ममा वैदेशिक अध्ययनका लागि नेपालबाट 43.74 अर्ब रुपियाँ बाहिरिएको राष्ट्र बैङ्कको मासिक प्रतिवेदनले पछिल्लो पटक देखाएको छ। गत आर्थिक वर्षको 7 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त शीर्षकमा बाहिरिएको रकम 93.6% बढी हो। यो त श्रोता जनगणना र विदेशी नै वैदेशिक अध्ययनका लागि विदेशीको कुरा भयो, पैसाको कुरा गरे। अब मिटर ब्याजीहरू पीडितहरू काठमाडौँ आएका छन् पैदल यात्राकाहरूबाट। ऋणीसँग आफूले दिएको ऋणभन्दा बढी तमसुक बनाउने, ऋण चुक्ता गरिसकेपछि पनि त्यसलाई नष्ट नगर्ने र थप रकम असुल्दै त्यसैलाई आधार बनाएर अदालतमा मुद्दा हाल्ने र अदालतले पनि त्यही कागजका आधारमा फैसला गर्ने परिवर्ती देखिन्छ भने जसले गर्दा मिटर ब्याजी पीडितहरूलाई न्याय दिलाउन अदालतले पनि अप्ठ्यारो पारेको महसुस भइ नै रहेको बेलामा महोत्तरी बदिवासबाट गत चैत्र 2 गतेमा पैदल यात्रा थालेका मिटर ब्याज पीडितहरू आइतबार काठमाडौँ आइपुगेका छन्। मिटर ब्याजी सुदखोरले दिएको पीडाबाट मुक्ति दिलाउनु पर्ने र मिटर ब्याजी तमसुक व्यवस्था खारेज गर्नुपर्ने माग सरकारलाई सुनाउन उनीहरू पैदल राजधानी आइपुगेको बेलामा प्रधानमन्त्री भने अब विदेश भ्रमणमा जाने तयारी गरिरहनु भएको छ भने मन्त्री परिषदको विस्तारको चर्चा पनि अब खबरको रूपबाट बाहिरि नै सकेको छ। श्रोता यस्तै अब विभिन्न जिल्लाबाट भेला भएर मिटर ब्याज पीडितहरूले यसअघि गत ज्येष्ठ 28 14 दिन र साउन 18 47 दिन गरे दुई चरणमा 61 दिन धरना बसेपछि सरकारले असोज 1 सम्झौता गरेको थियो र त्यही सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि पैदल महोत्तरी बदिवासबाट पैदलै काठमाडौँ आएका छन् आफ्नो पीडाहरू राजधानीमा रहेका प्रधानमन्त्रीलाई सुनाउनका लागि। श्रोता यसरी आजको कार्यक्रमको सुरुवात अप्ठ्यारो अवस्था र जानकारीका साथमा गरि नै सकेको छु। अब यसैबीच अब यहाँहरूको लागि एउटा रमाइलो पुरानो एउटा गीत ममता दिब्बिनको स्वर सङ्गीतमा एउटा गीत प्रस्तुत गर्न चाहिरहेको छु अब यही क्रममा, र यो गीतका मिठा शब्द रचना गरेका हुन् रमण घिमिरेले। अब श्रोता आउनुहोस् अब आजको कार्यक्रमको सुरुवातमा ममता दिब्बिनलाई नै सुनिहालौँ।
तपाईहरु सुन्दै हुनुहुन्छ नमस्ते नेपाल।
हजुर श्रोताहरू, यो मिठो मिठो पुरानो गीतपछि फेरि पनि यहाँहरूलाई कार्यक्रम नमस्ते नेपालमा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता क्राइसिसमा पनि स्थानीयहरूबाट विभिन्न खालका कार्यक्रमहरूको लर्को आउनु एकपछि क्रम नै रहिरहेको छ। अब इस्टर विकेन्डको बेलामा क्राइसिसमा एउटा ब्याडमिन्टनको टुर्नामेन्ट हुन लागिरहेको छ। अकल्यान्डबाट नेपाली दाजुभाइ दिदी बहिनीहरू पनि एउटा सौहार्दताका लागि खेलकुदको माध्यमबाट आपसी सम्बन्धहरूलाई फेरि पनि रिन्यू गर्न र प्रगाढ बनाउने प्रयासको रूपबाट ब्याडमिन्टन एउटा प्रतिस्पर्धात्मक भेटघाटको लागि क्राइसिसमा आउँदै हुनुहुन्छ इस्टर विकेन्डको बेलामा। कृपया यहाँहरूले पनि समय मिलाउने प्रयास गर्दै गर्नुहोला यो टुर्नामेन्टको लागि। त्यस्तै अब हामी इस्टर घर्किँदै गर्दाखेरि क्राइसिसमा अब हामी नेपालीहरूको नयाँ वर्ष विक्रम सम्बत 2080 सालको स्वागतका लागि पनि हामी लगभग तम तयार भएर बसिरहिसकेका छौँ। 15 अप्रिलका दिन नेपालीहरूको नयाँ वर्षको धुमधामका साथ स्वागत गर्ने शुभकामना आदान प्रदानका लागि विशेष खालको कार्यक्रमको आयोजना गर्न लागिरहेको छ। त्यसको तयारी पनि भइ नै सकेको छ। त्यस्तै श्रोता, अब त्यसका लागि यहाँहरू पनि क्राइसिस आसपासमै यदि हुनुहुन्छ भने वा पनि त्यहाँबाट क्राइसिसमा आउन सक्नुहुन्छ भने कृपया अब नयाँ वर्षको शुभारम्भको अवसरमा भेटघाट र दुःख सुख बाँड्ने साट्ने एउटा मौका अवसरको रूपबाट पनि यो कार्यक्रमलाई लिने प्रयास गर्नुहोला। लिङ्कन इभेन्ट सेन्टरमा 15 अप्रिलका दिन हुन लागिरहेको यो कार्यक्रममा कृपया यहाँहरू पाल्नुहुनका लागि यसैलाई आमन्त्रणा र सूचनाको रूपबाट पनि यहाँहरू समक्ष पुर्याउने प्रयास गरेँ। श्रोता, अब यो पछि हामी अब पशुपतिको भेटीको प्रसङ्गको छोटो प्रसङ्ग यहाँ जोड्न चाहेँ। अब पशुपतिको भेटीको कुरा पनि बेला बेलामा आइ नै रहन्छ, अझै पनि व्यवस्थापनका अप्ठ्याराहरू भइ नै रहेको बेलामा केही समय अगाडिको एउटा छोटो समय वा पनि केही समय अगाडि पशुपति मन्दिर परिसरमा राखेको भेटीको घ्याम्पो केही दिन अघि चोरी भयो र दिउँसो 2:30 बाक्लो सुरक्षाकर्मीको बिचबाट घ्याम्पो चोरिएको थियो। हराएको झन्डै 2 घन्टापछि फेरि घ्याम्पो ल्याएर त्यहीँ राखियो। सुरक्षाका लागि तैनाक नेपाल प्रहरी, सशस्त्र प्रहरी, पशुपति क्षेत्र विकास कोषका सुरक्षा गार्डले समेत चोरीको यो घटना थाहा पाएनन्। भक्तहरूले नगद र धातु अर्पण गर्ने गर्दछन्। विक्रम सम्बत 2075 सालमा भेटीबाट सङ्कलन भएको 1,65,98,00,000 रुपियाँ कोषमा जम्मा पनि भएको थियो। पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको पुस्तक पाशुपत क्षेत्रका सम्पदा संस्कृति र सम्पत्ति प्रतिवेदनमा उल्लेख भएअनुसार दैनिक 25-30 लाख रुपियाँ भेटी उड्दछ। यस हिसाबले करिब 9 करोड रुपियाँ जम्मा हुनुपर्ने हो। तर वर्षमा बढीमा अलिक कम नै उठेको खबरहरू उठाइएको छ। तथ्याङ्कहरूले अलिक कमहरू देखाइएको छ। अब यो आर्थिक वर्षको कुरा गर्ने भने 14,71,67,000 रुपियाँ उठेको कोषको आम्दानीमा विवरण राखिएको छ भने, अब शिवरात्रिको दिनकै कुरा गर्ने हो भने 20 लाख भक्तहरू आएर त्यहाँ दर्शन गरेको बताइएको थियो। र त्यसको सामान्य हिसाब किताब गर्ने हो भने पनि प्रत्येक भक्तले 1 रुपियाँ चढाए पनि 20 लाख रुपियाँ हुनुपर्ने थियो। शिवरात्रिको दिन शिवरात्रिको बेलाको आम्दानी भनेर 12 लाख मात्र देखाइएको छ। यसरी श्रद्धाका साथ पशुपतिनाथ आराध्यनाथलाई चढाइएको भेटीमा पनि यस्तो अपचलन भइ नै रहेको छ। यो यस्तै खालको खबर छ। भेटीको व्यवस्थापन र त्यससँग जोडिएका खबरहरू पनि समाचार बन्नु साँच्चै नै रमाइलो प्रसङ्ग त हुँदै होइन, त्यही पनि हामीले यो प्रसङ्ग यहाँ जोडि नै राख्यौँ। त्यस्तै श्रोता, अहिले पछिल्लो पटक नेपाली जोडिएको हाइब्रिड फ्लोरिङ बजारमा आएको छ यो अस्ट्रेलियाको खबर हो। श्रोता, अस्ट्रेलियाको मेलबर्नमा नेपालीले सञ्चालन गरेको गोर्खा फ्लोरिङ हाइब्रिड फ्लोरिङ कम्पनीले हाइब्रिड फ्लोरिङ बजारमा ल्याएको छ। केही समय अगाडि, केही दिन अगाडिको कुरा हो यो। एक ढुङ्गा र प्लास्टिकबाट बनेको एमपिसी प्रविधिको फ्लोरिङ अन्यभन्दा 30% सस्तो मूल्यमा उपभोक्ताले किन्न सक्ने भनेर बजारमा ल्याइएको थियो। ल्याइएको छ भन्नु पर्यो. अझै ढुङ्गा र प्लास्टिकको मिश्रण भएकाले यो फ्लोरिङलाई हत्तपत्ता आगोले नछुने र कोरिएको दाग नबस्ने र त्यस्तै केही दाग धब्बा लागे पनि सजिलै सफा हुने तथा पानीले समेत खासै असर नगर्ने यस किसिमको फ्लोरिङको विशेषता भएको पनि दावी गरिएको छ. यो फ्लोरिङलाई 25 वर्षको वारेन्टी समेत दिएको यो रमाइलो अब के भनौँ नेपाली व्यवसाय जोडिएको फ्लोरिङ कम्पनीको यो पनि यो समाचार पनि गर्वकै एउटा समाचारको रूपबाट लिनुपर्छ जस्तो लाग्छ. यो सँगसँगै अब हामी फेरि पनि एउटा गीत सुनाउनेछौँ यहाँहरूका लागि भनेर. तर त्योभन्दा अगाडि अब यहाँलाई थाहा भइ नै सकेको छ, सुरतको एउटा अदालतले 4 वर्ष पुरानो मानहानिको मुद्दामा 2 वर्ष जेल सजायको फैसला सुनाएपछि भारतीय लोकसभा सचिवालयले भारतीय राष्ट्रिय काङ्ग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीको सदस्य भवन सांसद पद खारेज गरेको खबर त यहाँ पुगि नै सकेको छ. राहुलसँग अदालतले सुनाएको सजाय विरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने समय 1 महिनाको हुनेछ र सन् 2019 राहुलले मोदी थरबारे टिप्पणी गरेका थिए. उनले नीरव मोदी, ललित मोदी र अरूको नाम लिँदै भनेका थिए सबै कसरी सबै चोरको थर मोदी भयो भन्ने थियो र त्यसैमा नै उनीलाई सुरतको अदालतले सजाय स्वरूप यो सजाय सुनाइसकेपछि भवन फैसला मार्फत सजाय सुनाएपछि उनको लोकसभाको सदस्य भवन सांसद पद गएको हो. श्रोता अब यो पछि अर्को मिठो फुल होइन बल्कि यो गीत अब यहाँहरूको लागि प्रस्तुत गर्न चाहन्छु. रोज भन्ने नेपाली चलचित्रबाट लिएको यो गीतमा प्रताप दास र प्रभिषा अधिकारीको स्वर रहेको छ भने अनिश कार्कीको सङ्गीतमा राजकुमार श्रेष्ठका यी शब्दहरू गुन्जिँदैछन्. हजुर श्रोताहरू, यो मिठो मिठो गीतपछि यहाँहरूलाई फेरि पनि कार्यक्रम नमस्ते नेपालमा स्वागत गर्दछु.
एउटा प्रसङ्ग, दार्जिलिङबाट एउटा ग्रुप आउने गर्थ्यो रेडियो नेपाल, उनीहरूले मनपर्ने मान्छेलाई उहाँहरूले चाहिँ चक्लेट बाँड्नुहुन्थ्यो. त्यस बेला चक्लेट भन्ने नेपालमा थिएन, पिपल मेड भन्ने थियो. अनि के हो गुलियो अलिअलि के को नौरङ्ग भन्ने बेच्न ल्याउँथ्यो इन्डियनहरूले. नौरङ्गी भने के हो, सानो सानो गुलियो त्यस्तो. अनि उनीहरू आए, म न्युज पढेर आए, बाहिर आएँ. अनि तपाईँ हो कृष्ण ताम्रकार भने सोध्यो. हो भने मैले होइन होला भन्यो. अब होइन होला भन्नेलाई के भन्ने है. अब अर्काको नाम पनि म हुँ भने कसले भन्ला र भन्दैन थियो होला. त्यही पनि म त कस्तो ठोलाएँ, म के गर्ने के भन्ने त्यहाँबाट उठेर आउँ कि मलाई कुरा गर्न त मन लागेको थिएन त्यस्तो भन्ने मान्छेलाई, मै हुँ किन तपाईँहरूले पत्या लाएन भने होइन हामीले त अर्कै सोचेको भन्ने भन्यो। अब सोचाइ
हजुर श्रोताहरू, यो आवाज थियो रेडियो कर्मी कृष्ण ताम्रकारको, जस जुन आवाज अब लगभग अब विलीन भएको छ, उहाँका स्मृतिहरू हामीसँग रहेका छन् रेडियो आवाजमा। यो रेडियो कर्मी कृष्ण ताम्राकारको 86 वर्षको उमेरमा गत हप्ता निधन भएको छ। रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार बातचितका ताम्राकारको बाँसबारी स्थित न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। उनले विक्रम सम्बत 2018 सालमा रेडियो नेपालमा प्रवेश गरेपछि 2049 सालसम्ममा रेडियो नेपालमा समाचार वाचनका साथसाथै नासो हाम्रो देशको माटो हाम्रो वन हाम्रो जीवन लगायतका कार्यक्रम सञ्चालन गरेकी थिइन्। र उनको यो निधनले पनि रेडियो कर्मले एउटा गोहकिलो आवाज र एउटा उदाहरणीय व्यक्तित्व गुमाएको छ। शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली र हामी व्यक्त गर्न चाहन्छौँ यो रेडियो कर्मको यो यस्तै आवाजहरू यसरी नै उनको आवाजहरू यसरी नै गुन्जिने रहन् उनको पार्थिव शरीरको अवसान भएको भए पनि। श्रोता अब कार्यक्रममा अब बाँकी रहेका प्रसङ्गहरू जोड्ने क्रममा नुनको प्रसङ्ग पनि जोड्न मन लाग्यो। श्रोता हामी नुनसँग जोडिएका नै छौँ तर विश्व स्वास्थ्य सङ्गठन WHOले नुनको दैनिक सेवनलाई अब 5 ग्राममा सीमित गर्नका लागि आग्रह गरेको छ। पछिल्लो पटक सार्वजनिक गरिएको एक प्रतिवेदनमा वयस्कका लागि प्रतिदिन 3 वा 5 ग्रामभन्दा कम नुन उपयोग गर्न सिफारिस गरिएको छ। सन् 2025 नुनमा पाइने सोडियमको मात्रा 30% घटाउने विश्वव्यापी लक्ष्य हासिल गर्ने बाटोमा अग्रसर हुन पनि नेपाल लगायतका सदस्य मुलुकलाई भनिएको छ। विश्वव्यापी औषध नुन खपत दैनिक 10.8 ग्राम रहेको छ। पछिल्लो वैज्ञानिक अध्ययनअनुसार नेपालीले दैनिक 9.1 ग्राम नुन खाने गरेको देखिएको छ। प्रतिवेदनले दावी गरिएअनुसार आवश्यक कदम नचालिएमा आगामी 7 वर्षमा करिब 7 लाख व्यक्तिहरूको मृत्यु नुनको अत्याधिक प्रयोगले गर्दा हुने रोगबाट हुनेछ। मुलुकमा वा भनौँ नेपालमा वर्षेनी 2,20,000 मेट्रिक टन नुन खपत हुने गरेको छ। नेपालीले खाना र पशु खेती लगायतमा कति नुन उपयोग गर्दछन् भन्ने कुनै आधिकारिक तथ्याङ्क त रहेको छैन, तर विज्ञहरूका अनुसार नुनमा पाइने खनिज तत्त्व सोडियमको अत्यधिक सेवनले हृदयघात, स्ट्रोक र अकालमा मृत्युको जोखिम बनाउने गर्दछ। श्रोता यसरी आजको कार्यक्रममा यो प्रसङ्ग पनि जोडिन सकेपछि यो हप्ता परेका विशेष दिनहरूको प्रसङ्ग जोड्न चाहन्छु। यसमा चाडपर्व लगायतका अन्य विशेष दिनहरूको पनि हामी प्रसङ्ग उठाउने गर्दछौँ र त्यसैले अबको क्रममा यो हप्ता विशेष दिनको रूपबाट चैत्र दशैँ र रामनवमी पनि परेको छ। आउँदो बुधबार परेको चैत्र दशैँका दिन मर्यादा पुरुषोत्तम रामचन्द्र आफ्नो 14 वर्ष वनवास सकाएर अयोध्या फिर्नुभएको दिनको रूपबाट मानिन्छ र त्यसैको हर्षोल्लासको रूपबाट पनि त्यो दिनलाई चैत्री दशैँको रूपबाट पनि मनाउने गरिन्छ। चैत्री दशैँका दिन उनको सकुशल आगमन भएकोमा अयोध्यावासीले असत्यमाथि सत्यको जितको रूपबाट पनि चैत्र दशैँ मनाएको भन्ने सामाजिक मान्यता रहेको छ। त्यस्तै त्यसको भोलिपल्ट त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्म लिएका विष्णुका 7 अवतारको रूपबाट यस लोकमा आगमन गरेको आफ्नो भगवान रामको आगमन भएको खुसियाली उत्साह र श्रद्धाका साथ रामनवमी पर्व पनि मनाइन्छ। रामले परिवार समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको सधैँ ख्याल गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिएको हो। श्रोता यसरी अब आजको कार्यक्रममा यी प्रसङ्गहरू गरि नै सकेको छु। शङ्खुवा सभाको असलाको छोटो प्रसङ्ग पनि अब जाँदा जाँदै गर्न मन लाग्यो। शङ्खुवा सभा मूलत दुई चिजको विशेष मूल राख्दछ, रुद्राक्षेक र असला माछा। जसरी देशको देश विदेशमा रुद्राक्ष बिक्दछ त्यसरी नै कोसिली बनेर 7 समुद्र पारी भान्सामा पाक्न थालेको छ असला। अब स्वदेशी विदेशमा आफन्तलाई कोसिली पठाइदिने भनेको असला हो, जसलाई सुकुटी पारेर पेरुङ्गोमा राखेको असलाहरू माछाभन्दा बिल्कुल भिन्न रूपबाट रहेका हुन्छन्। एक पेरुङ्गो वा भनौँ बाँसबाट बनेको भाँडो माछाको मोल 1500-2000 पर्दछ। माछा मारेर चोयाले मुखमा सिलाएर डल्याउने प्रविधि खोक पारेर झरिलो कोइलाका रूपबाट सुकाइन्छ र झरिलो कोइलामा सुकाएर तयार पारेको सुकुटी माछा हेर्दै खाउँ खाउँ लाग्दो हुन्छ र यस्तै यस्तै माछाको स्वाद शङ्खा सभाको असलाको रूपबाट परिचित छ। यो प्रसङ्ग सँगसँगै बेलुका 8 बजेदेखि सुरु भएको कार्यक्रम नमस्ते नेपालको आजको बसाइ यति नै। आजको कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिँदै म विनोदलाई भने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्रि।
मेरो यो मनको कुनामा तिमी छौ, मेरो रातको जुनानी तिमी हो, मैले दिन दिने लाने छिनछिन खाने चुरोटको धुवामा तिमी छौ। लासो तिम्रो वापा र आमालाई, माइजुदेखि जेठान र काकालाई, ऱ्याप गाए पनि क्याप लाए पनि माया छ मेरो नेपाली भाकालाई। आँखामा बसेको छु हर दिन मेरो साथ भयो जिन्दगी नै बदलिने हो। तिमीलाई भेट्नु अघि थिए म त जङ्गी केटो, अब हात समय साथ सँगै चल्दिने हो। तिम्रो लागि गीत जीत पनि गाउँदैछु म, तिम्रो लागि जिम सिम पनि धाउँदैछु म, तिमी आँखामा कालो चस्मा लाएर बस्नु है पिर मिलाउनलाई आउँदैछु म। मुटु मेरो चोरी सके छु ताई भएन, होसो मेरो उडाइ लगे छु ताई भएन, भरा तिम्रो मनमा खोज्छ नि आँखाहरूले तिमीलाई खोज्छ नि, तिमीलाई भेटे देखि अरूको आशै रहेन। मेरो यो मनको कुनामा तिमी छौ, मेरो रातको जुनानी तिमी हो, मैले दिन दिने लाने छिनछिन खाने चुरोटको धुवामा तिमी छौ।
नमस्ते नेपाल, नमस्ते नेपाल।